अगली सूरत, सूरत मुमतहना, हकीकत में रिश्तों के जिहाद वाली सूरत है। शुरू में अर्ज़ किया था कि हर सूरत में ख़ानदान, रिश्तेदार और बिरादरियों का तذکرہ होगा। असल में इसमें एक ख़ास वाक़िया आ रहा है। जब नबी सल्लम मक्का की तरफ जा रहे थे तो आपने अल्लाह ताला से एक दुआ की थी कि मेरे उधर जाने की खबर आखिरी वक्त तक मक्का वालों को ना पहुँचे, क्योंकि आप नहीं चाहते थे कि एक बड़ी लड़ाई हो और मक्का की हुरमत पामाल हो। एक सहाबी थे, खातिब बिन अबी बलता उनका नाम था, उनके बच्चे मक्का में थे। जब उनको पता चला कि अल्लाह के नबी मक्का पर चढ़ाई चाहते हैं तो उन्होंने एक ख़त लिख दिया कुफारे मक्का को और उसमें बता दी ये बात। अल्लाह ताला ने वही के ज़रिए नबी सल्लम को ये बता दिया कि ये हो चुका है। आपने हज़रत अली और उनके साथ किसी को भेजा के जाइए, फ़लान मुकाम पे सायरा नाम की एक औरत है, उसके पास ये ख़त है, वो लेकर आएँ। असल में वो औरत प्रोस्टिट्यूशन के नाम पर मशहूर थी। जब ग़ज़वे बदर में बड़े बड़े सरदार मारे गए तो रोती हुई अल्लाह के नबी के पास आ गई, मक्का में तो मेरा कोई काम ही नहीं रहा, सारे बड़े सरदार तो मर गए, तो मुझे मदीना में पनाह दे दें। आपने उस पर रहम खाया, उसको मदीना में जगह दी। असल में वो जासूस थी, इधर की खबरें उधर लेती थी। तो वो ख़त उसने अपने बालों की मीडियों में से निकाल कर दिया। जब ख़त सामने आ गया, साफ लिखा हुआ, खातिब बिन अबी बलता ने ये राज फाश किया। उमर ने कहा अल्लाह के नबी खातिब को मार दूँ? कहा नहीं, बदर में शामिल हुए हैं, बुलाओ। फिर जब वो आए तो उन्होंने कहा अल्लाह के नबी मैंने ये किया है, मैं मानता हूँ, और ना मेरे दिल से इस्लाम गया ना आपकी मोहब्बत, मैंने सिर्फ इसलिए ये लिखा था, मुझे पता है कि आप जाएंगे तो आप ही जीतेंगे, लेकिन मैंने अपने बीवी बच्चों की मोहब्बत में लिखा है, क्योंकि मक्का में मेरे बीवी और बच्चे भी हैं और मेरे कोई रिश्तेदार भी नहीं है, और जंग होती तो मुझे पता था कि कुफार ने सबसे पहले मक्का में रहने वाले मुसलमानों को टॉर्चर देना है, तो मैंने उन पर एक एहसान किया है कि मैंने ये ख़त तुम्हें लिख दिया, अब मेरे बीवी बच्चों को कुछ ना करना। तो उस पर यह पूरी सूरत है, बीवी शौहर बच्चे जब आपको अल्लाह के किसी दीन के रास्ते से रोकें तो क्या है। बड़ी ज़बरदस्त सूरत है, ये देखते हैं। और मुमताहना कहते हैं इम्तिहान लेने वाली को, यानी इसके एंड पे उन औरतों का तस्करा है जो मुसलमान होके आती थी। मदनी सूरत है, 13 आयतें हैं, 4 मुख्तलिफ टॉपिक हैं। आयत 1 से 7 सच्चे मोमिनों की इस्लामी रियासत से वफादारी, आयत 8 और 9 इस्लामी रियासत की खारजा पॉलिसी यानी फॉरन पॉलिसीज़ क्या होनी चाहिए मुसलमानों की, आयत 10 से 12 औरतों की शहरीत के कवानीन और तबादला महर, यानी उस वक़्त मक्का से मदीना में कुछ लोग मूव हो रहे थे तो उनके राइट्स एंड रेगुलेशंस, और आयत नंबर 13 रियासत से वफादारी और काफिरों से क़त्अ ताल्लुकी की हिदायत है। ओवरऑल देखें तो मुसलमान मुल्क में रहते हुए बाहर वालों के साथ कैसे हो, और साथ ख़ासतौर पर हज़रत इब्राहिम का रोल मॉडल होना कि रिश्तों के जिहाद में उन्होंने क्या किया। और मेरे आपके लिए तो इसमें वाकई मैसेज है कि हम तो छोटी छोटी बात पे हम गलत बातें मान लेते हैं, तो हकीकत यह है कि इस वक्त बहुत बड़े ईमान की ज़रूरत है। जबकि इर्द गिर्द हमारे रिश्तेदार और अपने लोग जो हैं वो अल्लाह के नाफरमान बन जाएं तो हम क्या करें। यह सूरत इंशाल्लाह मुझे आपको इसका मैसेज देगी। और सुलह हुदैबिया और फतह मक्का के दरमियान तकरीबन 7 या 8 हिजरी में यह सूरत नाजिल हुई थी। आइए पढ़ते हैं और अपने आप को टटोलेंगे कि हम अपने घर वालों के नाम पर कहाँ कहाँ अल्लाह के कवानीन को पामाल करते हैं। और औरतों को तो आदत ही होती है शोहरों का नाम लेने की या बच्चों का। अल्लाह ताला हमें हिदायत दे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहल्लज़ीना आमनू ला तत्तखिज़ू अदुव्वी वा अदुव्वकुम औलिया। ऐ लोगों जो ईमान लाए हो, अगर तुम मेरी राह में जिहाद करने के लिए और मेरी रजा जोई की खातिर वतन छोड़कर घरों से निकले हो तो मेरे और अपने दुश्मनों को दोस्त ना बनाओ। गौर करें, तुम इनके साथ दोस्ती की तरह डालते हो, हालांकि जो हक तुम्हारे पास आए इसको मानने से वो इनकार कर चुके हैं। और इनकी रविश यह है कि अल्लाह को और ख़ुद तुमको सिर्फ इस कसूर पर जिला वतन करते हैं कि तुम अपने रब अल्लाह पर ईमान लाए हो, तुम छुपा कर इनको दोस्ती के पैगाम भेजते हो, हालांकि जो कुछ तुम छुपा छुपा कर करते हो और जो ऐलानियाँ करते हो हर चीज़ को मैं खूब जानता हूँ। जो शख्स भी तुम में से ऐसा करेगा, अब हर एक खुद सोच रहे, तो क्या होगा, वो यकीनन राह रास्त से भटक गया। इनका रवैया तो ये है कि अगर वो तुम पर काबू पा भी जाएँ तो तुम्हारे साथ दुश्मनी करें। यानी आप सोचते हैं कि नॉन मुस्लिमों को हम खुश कर दें तो मुश्किल वक्त में वो हमारा साथ दें, फरमाया वो कभी तुम्हारा साथ नहीं देंगे और हाथ और ज़ुबान से तुमको तकलीफ़ देंगे, वो तो चाहते हैं कि तुम किसी तरह काफिर हो जाओ। 3 सेकंड तक लगाइए इस कायद के तर्जमे पे सिर्फ। वद्दू लौ तकफुरून, कैसे खुदा फरामोश हो के होमोसेक्सुअल बन के। कुफार का ये प्रोपेगंडा है कि मुसलमानों की नस्लों को इस्लाम से दूर कर दे ताकि तुम बस काफिर हो जाओ, वो तुम्हें मुसलमान नहीं देखना चाहते। तो सोच लो जिन बच्चों और बीवियों और शोहरों के नाम पर तुम ये काम करते हो, लन तनफाउकुम अरहामुकुम वला औलादुकुम, क़यामत के दिन ना तुम्हारी रिश्तेदारियाँ किसी काम आएंगी ना तुम्हारी औलाद। उस रोज़ अल्लाह तुम्हारे दरमियान जुदाई डाल देगा और वही तुम्हारे आमाल को देखने वाला है। इससे खुली आयत हो सकती है कोई? ये कौन सी औलादें काम नहीं आएंगी जिनको दुनिया में खपा दिया और जिनकी वजह से अल्लाह को नाराज़ किया। देखिए, रिश्तों का जिहाद बहुत मुश्किल है। दीन के काम के रास्ते में जो सबसे बड़ा ताबूत या हर्डल या रुकावट आती है ना, वो रिश्ते आते हैं। पीछे हम पढ़ चुके हैं सूरत मायदा में, वला तखाफू नलो मतला, अल्लाह कहते हैं तुम नहीं करते मेरे काम, जाओ मैं ऐसे लोग ले आऊँगा जो किसी मलामत घर की मलामत से नहीं डरेंगे। दुश्मन खुल के मुखालफत करता है। अपना जो होता है ना रिश्तेदार, वो मोहब्बत की मार मारता है। सोच लो, देख लो, ये भी होगा वो भी होगा। आपके मेरे लिए एक मिसाल है। आप देखिए कि हम कहते कैसे सबको लेकर चले, रिश्तेदारियाँ भी तो अल्लाह ने सिखाई, सिला रहमी है, क़ता रहमी नहीं करो, फिर बच्चों को भी तो अल्लाह ने कहा पालो, ये करो वो करो। आप इमेजिन कीजिए कि आपके हाथ में एक रस्सी है ना, इस रस्सी को पकड़ना है आपने। आप यहाँ से बैठे, मिसाल मैं दे रही हूँ सिर्फ समझने को, एक रस्सी इधर हो, वो यहाँ से यहाँ तक आ गई, यहाँ सामने आप सब मेरे रिलेटिव्स बैठे हैं, ये रस्सी वो है जो मुझे अल्लाह से जोड़ती है। अब मैं इस रस्सी को पकड़ूंगी तो मैं चाहूंगी कि आप सब भी इसी स्टेज पे आ जाएं, तो मैं क्या करूंगी, इधर से उतरूंगी ना, तो मैं आपका हाथ पकड़ूंगी। मुझे कहाँ तक जाना चाहिए आपको पकड़ने के लिए? जब तक ये रस्सी मेरे हाथ में रहे। अगर एक दूसरे हाथ से मेरी अपनी ही रस्सी छूट गई तो फिर मैं भी नीचे ही रहूँगी, आप भी नीचे ही रहेंगे। ये असूल याद रखें, जब तक दीन की रस्सी हाथ में रहे और रिश्तेदार आपके साथ चलें, आप उनके साथ मिलें, दावतें भी खाएं, शादियां भी करें, सब करें, जहां अल्लाह की रस्सी छुट के आप उनकी वजह से गुनाह करने लगें तो आप उनको छोड़ दें, इस रस्सी को ना छोड़ें। बस एक क्राइटेरियन मिल गया, इसी में औलाद को रख लें, इसी को सब में रख लें। अगर अल्लाह तक जाने का रास्ता बन रहे हैं ये प्यारे, तो इनको फ़ौरन पकड़ें, और अगर ये आपको खुद अल्लाह से काट रहे हैं तो फिर इनको छोड़ दें। अल्लाह आपको कभी काते रहम नहीं करेगा। वरना याद रखिए कि आमद के दिन बहुत ज़्यादा हसरत का शिकार होंगे। अब इसकी अमली में पहचान, रिश्तों का जिहाद सबसे बढ़कर किस शख्स ने किया? इब्राहिम ने, बचपन में माँ बाप से, जवान होने पे ख़ानदान बिरादरी से, और बड़े होके औलाद से और बीवी से, चारों नातों से इब्राहिम आजमाए गए। हम जैसे कॉम्प्रोमाइजिंग होते ना, उस वक्त ख़ानदान की गलत मान लेते कि ख़ानदान ना नाराज़ हो, बाप के नाम पे उसके हकूक़ देते हुए उसके कहने पे काम करते और ख़ानदान के साथ चल पड़ते बुत पूजने वहाँ पहाड़ों पे, और बड़े होके कहते अल्लाह बुढ़ापे का बच्चा, अब इसको छोड़ के तेरे क्या काम करूँ, बैठो इधर। इतना सोचने वाले काम नहीं करते, सीधी सी बात है, ये सर फिरे लोग ही करते हैं। और सच बताऊँ, दीन के लिए ज़िंदगी को खालिस करना, चाहे सीखने से शुरू हो, ये अक्ल का फैसला नहीं है, ये दिल का फैसला है। अक्ल आपको चार जगह रोकेगी कल इधर आने से भी, दिल ले आएगा आपको इधर, ये आपको दिल ला रहा है अभी तक। कईयों की अक्ल काम कर चुकी है, वो छोड़ चुके हैं आना, वो कहते हैं हमें पता घर से हो रहा है, हम घर से सुनेंगे। कोई फ़र्क पड़ता है इधर बैठने और घर में सुनने से? जी फ़र्क पड़ता है ना, आप एक माहौल में डूबे हुए। आप देखिए कि खिड़की से कोई चीज़ देखना या स्क्रीन से देखना और असल जगहों में जाकर देखना एक चीज़ होती है, माहौल का हिस्सा बनता है इंसान। तो बहरहाल आइए हज़रत इब्राहिम की मिसाल पढ़ते हैं। क़द कानत लकुम उस्वतुन हसनतुम फ़ी इब्राहिम, तुम लोगों के लिए इब्राहिम और इसके साथियों में एक अच्छा नमूना है कि उन्होंने अपनी कौम से साफ कह दिया, हम तुमसे और तुम्हारे इन माबूदों से जिनको तुम अल्लाह को छोड़कर पूजते हो कतई बेजार है। मैं आपको थोड़ा सा इस आयत का तर्जमा बदल के बताऊँ, सिर्फ समझाने के लिए, लफ्ज़ माबूद को चेंज करें, इसकी जगह कुछ और लिखें, रस्म व रिवाज, तौर तरीके, उठना बैठना, पहनना ओढ़ना, फिर पढ़ें, हम तुमसे और तुम्हारे रस्म और रिवाज से जिनको तुम अल्लाह को छोड़कर मनाते हो बेजार हैं। कितने लोगों में अब ये जुरत आ गई है कि हम कर सकते हैं? बहुत थोड़ों की है, ये जवानों की ज़्यादा है, बूढ़े कोई नहीं हाथ उठाते, उन्होंने फिर जाके बैठ जाना स्टेज पे। अम्मा के बगैर निकाह नहीं होता, मूवी अम्मा दी सब तो बोती बननी है, कुड़ी नु कड़े ते अम्मा नहीं पाने हैं, की करिए फिर बच्चे जो होए नहीं। अब बच्चा आपकी नहीं मानता, आपने बच्चे की बिल्कुल नहीं माननी, करके तो देखें, औलादों को भी समझ आ जाएगी कि माँ का रब अल्लाह मैं नहीं हूँ, शोहरों को भी समझ आती है अब ये मुझसे नहीं डरेगी। इंशाल्लाह आगे हज़रत आसिया की भी स्टोरी आ रही है, वो कोई नहीं थी डरी फिरौन से। पूरा पारा पढ़ें और इस पे गौर करें, आपको मेरी बातों को निकाल दें, सब निकाल दें, सिर्फ तर्जमा पढ़ के घर जाए ना, एक एक सूरत पे रात को ताक रात है, चले आज ये काम कर लें, ताक रात में ये पूरे 28वें पारे की सूरतों का तर्जमा एक एक करके बैठें, पढ़ें, गौर करें और फिर आगे चलें। ये नहीं कि रवानी से पढ़ दें, जो हम वो गाड़ी चलाते हैं टिक 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 टिक, वो नहीं। पढ़ें एक जुमला, तुम लोगों के लिए इब्राहिम और उसके साथियों में नमूना, अच्छा मेरे लिए क्या, बस ऐसे पढ़ें। फिर अगले जुमले पे चलें कि उन्होंने अपनी कौम से साफ कह दिया, अच्छा मैं कहती हूँ क्या कहा, हम तुमसे और तुम्हारे माबूदों से जिनको तुम अल्लाह को छोड़ कर पूछते हो बेजार हुए, अच्छा मैं हूँ। बस इस तरह पढ़ें खुद कलामिया। एक सेट मैंने ऐसा भी रिकॉर्ड किया था शुरू में, खुद कलामियों के नाम पे कुरान पढ़ें और बातें करें अल्लाह से। किस सोच से, क्या आपका रब आपसे चाहता क्या है और फैसला क्या। अच्छा सोचने के हद तक हम भी सोचते हैं माशाल्लाह, लेकिन हमारा आखिरी फैसला वो नहीं होता जो हज़रत इब्राहिम का था, क्या कफर ना बिकुम, हमने तुमसे कुफर किया, सॉरी वी कैंट कम। और झूठ नहीं बोलते कि वो बच्चा बीमार है, सर्दी बहुत है, गर्मी बहुत है, साफ भी हम इन चीज़ों से बेजार हैं, हम नहीं आएंगे, ना हम करते हैं ना कराते हैं ना आते हैं ना जाते हैं। सिर्फ ये रस्मों के बुत ही मैंने आपने तोड़ दिए ना, तो इसी से आप देखिएगा और बहुत सारे रास्ते आसान होंगे, क्योंकि आज के दौर में दीन से रोकने वाली बहुत सारी मुश्किलात में एक मुश्किल हमारी रसूमात है। और तुम्हारे और हमारे दरमियान हमेशा के लिए अदावत पड़ गई। अदावत पड़ गई किस मामले में, लड़ा करेंगे अब हर रोज़, नहीं दीन के मामले में, बल बगदाओ और बैर पड़ गया है, यानी मुझे ये चीज़ें अच्छी कोई नहीं लगती, वहाँ जाके जो जलना कुड़ना है तुम्हें घर अच्छी, मैं यहाँ बैठ के दुआ कर दूंगी कि अल्लाह इस रिश्ते को कामयाबियों तक पहुँचा दे, मैं वहाँ जाके जल नहीं सकती और गुनाहगार नहीं हो सकती। कब तक, अबदन, हमेशा के लिए। कब तक, आप रिश्तेदार तो डर जाएंगे, देखा देखा कत है कलामी और कत है ताल्लुकी, कहा नहीं मैं हमेशा नहीं छोड़ी, हत्ता तुमिनु बिल्लाहि वहदहु, हाँ मगर जब तक तुम एक अल्लाह पर ईमान ले आओ, यानी तुम छोड़ दो तो हम तुम्हारे साथ हैं। इस रस्म के बाद फिर मिलेंगे, ईद के मौके पे भी मिलेंगे, हम शादियों में और मौक़ों पे मिलेंगे, गलत मौक़ों पे आज के बाद मैं आपसे नहीं मिलूंगी। जुर्रत पैदा करें, अब हमारी आवाज़ नहीं अकड़ी होनी चाहिए, हम गुस्से में कहते हैं खान घरज से और साथ चार और को भी बातें सुना, अकेले में कोने में कमरे में जाके घर में शादी से पहले ही माँ के और बाप के कान में कह दें जो जिसके कह सकता है कि भाई मैं नहीं आऊँगी, झूठ नहीं बोलना, या इस चीज़ को ख़त्म कर दो या मुझे नहीं कहना, मैं नहीं किसी और को बताऊँगी, मैं तुम्हें बदनाम नहीं करूँगी, मैं तुम्हारी बुराइयाँ नहीं करूँगी, गिबतें नहीं करूँगी, बट आई विल नॉट कम, आई कैंट कम। क्यों, एक अल्लाह की बात पे अमल करने को दिल कर रहा है। अच्छा अब सवाल पैदा था कि इब्राहिम ने तो अपने बाप के लिए दुआ कर दी थी, तो जवाब आ गया मगर इब्राहिम का अपने बाप से ये कहना इससे मुस्तस्ना है कि मैं आपके लिए मग़फ़रत की दरख्वास्त ज़रूर करूँगा और अल्लाह से आपके लिए कुछ हासिल कर लेना मेरे बस में नहीं। और इब्राहिम और साहबे इब्राहिम की दुआ भी तो यही थी, खूबसूरत दुआ हाईलाइट कर लीजिए, रब्बना, ए हमारे रब, अलैका तवक्कलना वइलैका अनबना वइलैकल मसीर, तेरे ही ऊपर हमने भरोसा किया और तेरी ही तरफ हमने रजू किया और तेरे हजूर हमें पलटना है, ऐ रब हमें काफरों के लिए फितना न बना और ऐ हमारे रब हमारे कसूरों से दरगुजर फरमा। आप देखिए कि ये जो दुआ है ना, कि जब हम रिश्तेदारियों की बातें करते हैं ना तो हमें क्या लगता है, हाय अकेले रह जाएंगे, तो इस दुआ में आपने देखे बार बार तवक्कुल की बात है, अल्लाह कहते हैं तुम मुझ पर तवक्कुल करो, मेरी तरफ ही तुम पलटोगे, मैं तुम्हारी मदद करूँगा। काफरों के लिए फितना बंदा कब बनता है, तमाशा बनता है अपना, लोग कहते हैं ये कैसे मुसलमान है, कुरान कुछ और कहता है मुसलमान कुछ और है, नबी की शादियाँ कुछ और थी, इनकी शादियों को क्या हो गया, और जो पिछली ज़िंदगी के गुनाह, तो ऐ रब हमारे कसूरों से दरगुजर फरमा, बेशक तू ही ज़बरदस्त और दाना है। इस पे गौर कीजिए, अल्लाह मुझे तो ये जुरत दे दे, आप चाहे मांगे ना मांगे अपने लिए, और इसकी जो लज्जत है ना ये लफ्ज़ों में नहीं बयान हो सकती। इसीलिए अब अगली आयतों में इब्राहिम का खूबसूरत अंजाम, लकत कान लकुम फी उस्वतुन हसनत लिमन कान यरजुल्लाह वल यौमल आखिर, इन्हीं लोगों के तर्ज़ अमल में तुम्हारे लिए और हर उस शख्स के लिए अच्छा नमूना है जो अल्लाह रोज़े आखिर का उम्मीदवार हो, इससे कोई मुनहरिफ हो तो अल्लाह बेनियाज़ और अपनी ज़ात में आप महमूद हैं। इमेजिन तो कीजिए, रोल मॉडल बनाना है तो ऐसे लोगों को बनाएं, हम जैसे ढीले ढाले लोगों की बातें ना सुना करें, आप जो हर वक्त इस दुख में कि लोग नाराज़ ना हो जाए, बईत नहीं कि अल्लाह कभी तुम्हारे और इन लोगों के दरमियान मोहब्बत डाल दे, ये ज़्यादा दिन दूर नहीं रहेंगे तुमसे, करीब आ जाएंगे, तुम इनको जम के तो दिखाओ कि तुम्हें अल्लाह से प्यार है। और हदीस में जो अल्लाह से प्यार में सच्चा होता है अल्लाह लोगों का दिल में उसका प्यार डाल देता है। जिनसे आज तुमने दुश्मनी मोल ली है अल्लाह बड़ी कुदरत रखता है और वो गफूर रहीम है। ला यन्हाकुमुल्लाहु अनिल्लज़ीना लम युक़ातिलूकुम फिद्दीन, اللہ تمہیں اس بات سے بھی نہیں روکتا کہ تم ان لوگوں کے ساتھ نیکی اور انصاف کا برتاؤ کرو جنہوں نے دین کے معاملے میں تم سے جنگ نہیں کی ہے اور تمہیں تمہارے گھروں سے نہیں نکالا. اللہ انصاف کرنے والوں کو پسند کرتا ہے. بے گناہ نان مسلمس کو بھی اسلام چھیڑنے کو نہیں کہتا. وہ تمہیں جس بات سے روکتا ہے وہ تو یہ ہے کہ تم ان لوگوں سے دوستی کرو جنہوں نے تم سے دین کے معاملے میں جنگ کی ہے اور تمہیں تمہارے گھروں سے نکالا ہے اور تمہارے اخراج میں ایک دوسرے کی مدد کی ہے. ان سے جو لوگ دوستی کریں وہ ظالم ہے. مینیفیسٹ ٹروتھ ہے, ایک لفظ کی ضرورت نہیں ہے. جو برا کرتا ہے اس سے برا بناؤ. اللہ کی دشمن ہے اس کی غلط بات. پیار اپنی جگہ, محبت اپنی جگہ, غلط چیز کو نہیں برداشت کرنا. یہ میسیج ہے ان آیتوں کا. اب آیت اینڈ پہ سن لیجئے گا. مکہ میں مسلمان تھے, مدینہ میں ہجرت کر کے آئے. کچھ کی بیویاں پیچھے رہ گئیں, کافر تھیں. مدینہ میں آئے, یہاں کا اکیلے تھے. کچھ مدینہ میں آ کر مسلمان ہوئے. یعنی ایک عجیب ڈائنمک ہے, یہ ایک بہت ڈائنمک دور تھا. ہر دور میں ایسا ہوگا. جب سچا دین کسی سوسائٹی میں امپلیمنٹ ہوتا ہے, کسی کا شوہر پہلے دین پہ آ جاتا ہے, کسی کی بیوی پہلے پہ آتی ہے. پھر بیوی دین سیکھ کے جاتی ہے تو گھر جا کے بات کرتی ہے, اور اگر ذرا حکمت بھی نہ ہو بات کرنے کی تو جھگڑا ہوتا ہے. یہ بات ہے ادھر. اب وہ ادھر کی بیوی بات ادھر کی ادھر جاتی ہے. کرنا کیا تھا؟ یہ ایک بہت خوبصورت ٹاپک ہے جس کو اس وقت صرف ٹچ کر سکتی ہوں. آئیے سنتے ہیں. یا ایھا الذین آمنوا اذا جاءکم المؤمنات مہاجرات, اے لوگوں جو ایمان لائے ہو, جب مومن عورتیں ہجرت کر کے تمہارے پاس آئیں تو ان کے مومن ہونے کی جانچ پڑتال کر لو, اور ان کے ایمان کی حقیقت اللہ ہی بہتر جانتا ہے. جتی جو ظاہر پہ کہتے ہیں میں مسلمان ہوں تو مان لو, اس کے اندر کے کھوج نہ نکالو. پھر جب تمہیں معلوم ہو جائے کہ وہ مومن ہے تو انہیں کفار کی طرف واپس نہ کرو. یہ بہت بڑا ایشو تھا. کچھ کے ابھی شوہر کفر پہ تھے, اب وہ مسلمان ہو گئیں تو مکہ سے ہجرت کر کے مدینہ میں آ گئے. وہ آئیں مدینہ میں, پیچھے سے شوہر صاحب پہنچ گئے, میری بیوی مجھے دو. اب وہ کہتی ہے اللہ کے نبی میں مسلمان ہوں, میں کافر کے گھر میں کیسے رہ سکتی ہوں؟ یہ ایشو ہے ریہیبیٹیشن آف سوسائٹی کا. سوری, وہ تمہارے ساتھ اب نہیں جا سکتی. کیوں؟ نہ وہ کفار کے لیے حلال ہے نہ کفار ان کے لیے حلال ہے. مومن اور کافر ایک چھت کے نیچے نہیں رہتا, ایک بستر پہ سونا تو دور کی بات ہے. شوہر کہتا ہے اچھا جی, میں نے تو حق مہر دیا ہوا تھا, اب یہ مسلمان ہو گئی تو میرا کیا قصور ہے؟ کہا پکڑو اپنا مہر, لے جاؤ سارا, گٹ آؤٹ. ان کا مہر نبی صلی اللہ علیہ وسلم ادا کرتے تھے, جاؤ تم اس سے اور کوئی کافر عورت لے آؤ نکاح میں. ہے کوئی دنیا میں اتنا خوبصورت نظام دینے والا؟ ہم کہتے ہیں کافروں کا مال لوٹ لو. نہیں, کافروں کو ان کا واپس کرو. اب یہ سارا حق مہر آئے گا کہاں سے؟ یہ دوسری طرف, اب دوسری کہانی اگلی آیتوں میں آ رہی ہے. جہاں سیرت کی بات آتی ہے مجھے ایسے لگتا ہے کہ بس میرا بس نہیں رہتا کہ میں اور بات کروں, لیکن ان کو بڑے بغیر قرآن زندگی کا حصہ نہیں بن سکتا. سوری, ہم صرف سوکھا قرآن کا ترجمہ یہاں سن کے جائیں, سیرت کو بیچ میں نکال دیں, کوئی رہنمائی نہیں ملے گی آپ کو مجھے الا ماشاء اللہ. فرمائے جو مہر ان کو دیے تھے ان کو پھیر دو, دے دو تم, اے نبی تم دے دو ان عورتوں کے مہر, لیکن ان کو گندے مردوں کی زوجیت میں نہ جانے دو. کیا کروائیں گے ان سے؟ کفر ہی کروائیں گے نا. اور ان سے نکاح کر لینے میں تم پر کوئی گناہ نہیں, جبکہ تم ان کو مہر کرو. اب ان عورتوں کو مدینہ میں آ کر کیا کرو؟ مسلمان مردوں سے ان کے نکاح کر دو, اور تم خود بھی کافر عورتوں کو اپنے نکاح میں نہ رہنے دو. اب ایک اور کیس, کسی مسلمان کی بیوی کافر ہو جاتی ہے اور وہ مکہ چلی جاتی ہے, کہا ان مکہ والوں سے اس عورت کا مہر لو اور تم اس مہر کو دے کر کسی مومنہ سے شادی کر لو. بالکل اسی کا اپوزٹ. جو مہر تم نے اپنی کافر بیویوں کو دیے تھے وہ تم واپس مانگ لو. یہ خارجہ پالیسی, اتنا بولڈ ہے اسلام. یہ مسلمان ملک ہے, چاروں طرف کافر ملک ہیں. آپ سے ہم ایسے ڈیل کریں گے, آپ سے ہم ایسے ڈیل کریں گے. ایسے حکمران چاہیے آج. دو ٹوک, دودھ کا دودھ پانی کا پانی, نہ ہم ظلم کریں گے نہ آپ کریں. یہ برابری پہ, برابری کی بیس پہ مسلمان کافر معاملہ کریں, ساری زندگی ساتھ رہیں, کوئی حرج کی بات نہیں ہے. لیکن جب یہ ہے نا کہ نہیں تم مسلمان نہ تم دبو, تمہارے رولز بھی ہم بنائیں گے, تمہاری پالیسیز بھی ہم بنائیں گے, تمہارا وے آف لیونگ ہم بنائیں گے, تب فتنے آتے ہیں. اللہ کے نبی اتنے بولڈ جرنیل تھے. آپ جیسے حکمران دنیا کو آج ایک مل جائے, پوری دنیا میں امن آ جائے. آپ نے کہا نہیں ہم نے دیے تھے نا واپس تمہیں, ہمیں بھی دو, کم ان دو, ہم نہیں دبیں گے کہ ہم مسلمان ہیں. ان سے لو, کیونکہ کافر ہو کے ایک عورت گئی ہے نا تمہارے شہر یا تمہارے ملک میں, اس کا حق مہر دو. کیوں بھائی؟ یہ اس کے میاں کو واپس کیا جائے گا, یہ کسی اور مومنہ کو نکاح میں لے کر آئے گا, یہ پیسے ادھر آئیں گے. حرمات و قصاص بقرہ میں پڑھ چکے ہیں, عزتیں برابر کی ہیں. یہ نہیں ایک دبتا ہی جائے اور دوسرا دباتا ہی جائے. اور جو مہر کافروں نے اپنی مسلمان بیویوں کو دیے تھے ان کو وہ واپس مانگ لیں, یہ اللہ کا حکم ہے. اور واقعی گواہی دیتی ہوں کہ اللہ سے زیادہ کوئی ان مسئلوں کو نہیں بول سکتا. ہمارے تو وہم میں بھی نہ یہ مسئلے کبھی آتے اگر قرآن میں نہ ہوتے. انیوژل ہے نا, حالات کے مطابق ایسے واقعات آ جاتے ہیں. تو لہٰذا یہاں گھر ٹوٹ رہے ہیں, کس نام پہ؟ دین پہ. हमारे घर में एक छोटी सी बात हो जाए, हम कहते हैं आज से कुरान छोड़ दो, यहाँ ये हुक्म है, फैसला है, दीन नहीं छोड़ना। हिकमत से चलते जाइए, वक्त के और हालात के मुताबिक उनको भी उसी चीज़ में लाइए जिसमें आप लाए हैं। याकुमु बैनकुम, वो तुम्हारे दरमियान फैसला करता है, और अल्लाह अलीम और हकीम है। और अगर तुम्हारी काफिर बीवियों के महरों में से कुछ तुम्हें कुफार से ना भी मिले, वो कहते हैं हम नहीं देते, हमने कहा था ये मुसलमानों नहीं देते, तो फिर तुम्हारी नौबत आए तो जिन लोगों की बीवियाँ उधर रह गई उनको उतनी रकम अदा करो जो इनके दीवे महरों के बराबर हो। वो कहते हम नहीं देंगे, कैश में नहीं देंगे। कहा था वो फलां फलां औरत का अकमर काट लो, हम उसका तुम्हें नहीं दे रहे। इक्वलिटी, ऐसे लगता है जोश है इसमें, सुभान अल्लाह। और उस अल्लाह से डरते रहो जिस पर तुम ईमान लाए हो। ये अल्लाह का डर बंदे को बिल्कुल सीधा रखता है। या अय्युहन नबी इज़ा जाअकल मोमिनात, अब जो औरतें मुसलमानों के आती थी ना हिजरत करके, अब उनसे ही अल्लाह के नबी बैत लेते थे। ज़रा इसके एक एक शिक पे भी गौर कीजिएगा कि मोमिना कौन होती है, अगर मैं हूँ या आप हूँ, हमें ये काम देखने पड़ेंगे अपने अंदर भी। ए नबी, जब तुम्हारे पास मोमिन औरतें बैत करने के लिए आएँ और इस बात का अहद करें कि वो अल्लाह के साथ किसी चीज़ को शरीक ना करेंगी, चोरी ना करेंगी, जिना ना करेंगी, अपनी औलाद को कत्ल ना करेंगी, अपने हाथ पांव के आगे कोई बुख्तान खड़ कर ना लाएंगी, और किसी अमरे मारूफ में तुम्हारी नाफरमानी नहीं करेंगी, तो इनसे बैत ले लो और इनके हक में अल्लाह से दुआए मगफरत करो। इस्लाम सिर्फ बातों से नहीं बनता। ये देखिए, ये प्लजिस लिए जा रहे हैं, यू शुड डू दिस, तुम्हें करना होगा वरना फिर ईमान नहीं है। ये सब काम करेंगे ना फिर ईमान आएगा। और रह गई पिछली ज़िंदगी, तो इन्नल्लाह गफूर रहीम, अल्लाह ताला बख्शने वाला मेहरबान है, अल्लाह ताला यानी दरगुजर भी करता है और रहम भी फरमाने वाला है। करो क्या, आखिरी आयत, या अय्युहल्लज़ीना आमनु ला ततवल्लौ कौमन ग़ज़िबल्लाहु अलैहिम, हे लोगो जो ईमान लाए हो, इन लोगों को दोस्त ना बनाओ जिन पर अल्लाह ने गज़ब फरमाया है, जो आखरत से इस तरह मायूस हैं जिस तरह कब्रों में पड़े हुए काफिर मायूस हैं। तो जिसको आखिरत का आज पता ही नहीं है, आनी है नहीं आनी, कल क्या होना है, परसों क्या होना है, उसकी किसको फिक्र होनी चाहिए। तो आप और मैं इस पे अपने लिए दुआ करें कि अल्लाह हमें अच्छी दोस्तियाँ दे दे, बुरी दोस्तियों से बचा, बुरे मामलों से बचा, और इनफरादी तौर पे भी और इज्तमाही तौर पे। इंसान अपने दोस्तों के दीन पे होता है। आप और मैं अपना दीन चेक करें ना, अपनी सारी दोस्तों का दीन देख लें, हम उसका एवरेज होंगे। उसको किसी भी जगह मल्टीप्लाई कर लीजिए या डिवाइड करें तो बात बनेगी। सूरत सफ़, सूरत सफ़ का नाम ही आपको बता रहा है कि डिसिप्लिन सिखा रहा है, और उम्मत मुस्लिमा की बुनियाद डिसिप्लिन पर है, असूल को मानना, रूल्स एंड रेगुलेशंस को अपनाना। पीछे सफ़ात थी तो यहाँ सफ़ है। दिन में 5 दफ़ा सफ़े बनवा कर उम्मत को सिखाया गया कि कामों को तरीके से करो, डिसिप्लिन के साथ करो। लेकिन वही उम्मत आज इतनी डिसऑर्गनाइज्ड है कि किसी भी रूल रेगुलेशन को मानने के लिए दिल ही तैयार नहीं होता, ख़ासतौर पर जब वो दीन के नाम पर हो। फिर इस सूरत में आप देखेंगे कि मुसलमानों को एक मजबूत ईंट की तरह जोड़ा जा रहा है, और जो आपस में जोड़ने वाला सिमट है वो अल्लाह और उसके रसूल की मोहब्बत है। 14 आयतें हैं, सिर्फ मदनी सूरत है, 6 टॉपिक हैं। आयत 1 में अल्लाह सुबहाना ताला जो बेऐब है वही इस्लाम को गालिब करेगा। आयत 2-4 में मोहब्बत इलाही का दारोमदार जिहाद पर है। 5 से 6 आयत यहूद की तरह अपने रसूल की नाफरमानी ना करो। आयत 7-9 गलबा इस्लाम की बशारत। आयत 10-13 दुनियावी और उखरवी फ़तह के लिए 4 शरायत हैं, देखेंगे क्या हैं, इंशाल्लाह अल्लाह अमल की भी तौफीक देगा। फिर आयत नंबर 14 जो आखिरी आयत है, उसमें दावत नुसरत जिहाद है कि फ़तह अल्लाह ताला मुसलमान को ही देगा। मरकज़ी मज़मून क्या है, कूनो अंसारुल्लाह, अल्लाह के दीन के मददगार बन जाओ। सच्चे ईमान के साथ जान माल का जिहाद करोगे तो तुम मुसलमानों दुनिया में गालिब आओगे। सूरह सब गज़वे ओहद की शिकस्त के बाद तकरीबन 3 हिजरी में नाजिल हुई थी, जिसमें मुसलमानों के हौसले थोड़े टूट चुके थे, लेकिन इसमें दोबारा उनको रिहेबिट किया गया और बताया गया कोई बात नहीं, अगर एक दफ़ा गलती कर ली है आइंदा ना बस करना। और यही इस्लाम का मिजाज है, इसी को तौबा कहते हैं, इसी को इस्लाह कहते हैं। शुरू करते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सब्बह लिल्लाहि मा फिस्समावाति व मा फिल अर्द व हुवल अज़ीज़ुल हकीम। अल्लाह की तस्बीह की है हर उस शख्स ने जो आसमानों और ज़मीन में है, वो गालिब और हकीम है। हम भी कर लें एक दफ़ा, सुबहानल्लाहि व बिहम्दिही सुबहानल्लाहिल अज़ीम। अल्लाह के नबी ने फरमाया कि 2 कलमे, कलीमतानी खफीफतानी अलल्लिसानी, 2 कलमे ज़ुबान पे बड़े हल्के लेकिन खबीबतानी अलर रहमानी, रहमान को बड़े प्यारे हैं, بس ثقیل اطانی فل میزانی، نام اعمال میں بہت بھوجل ہوں گے، اور کیا ہے؟ سبحان اللہ و بحمدہ سبحان اللہ العظیم، درخت لگ گئے آپ کے لیے جنت میں، اتنے میں اللہ کرے کہ ایسا ہی ہو. کرو کیا؟ یا ایھا الذین آمنوا لم تقولون ما لا تفعلون، اے لوگوں جو ایمان لائے، تم کیوں وہ بات کہتے ہو جو کرتے نہیں ہو؟ وہ باتیں کرو جو کہتے ہو، اور وہ کہو جو کرتے ہو. اللہ کے نزدیک یہ سخت ناپسندیدہ حرکت ہے کہ تم کہو وہ بات جو تم کرتے نہیں. اللہ کو تو پسند وہ لوگ ہیں. پہلے ناپسند بتایا، دعا کر لیں ہم قول و فعل کا اللہ تضاد دور کرے. قرآن سے جو پڑھتے ہیں، پڑھاتے ہیں، سنتے سناتے ہیں، اللہ عمل والا بنائے. اب آئیے دیکھیے اللہ کی فیورٹ جماعت کی پسندیدہ خوبیاں. الذین یقاتلون فی سبیلہ، جو اس کی راہ میں صف بستہ ہو کر لڑتے ہیں، گویا کہ وہ ایک سیسہ پلائی ہوئی دیوار ہے. ہر مسلمان ایک اینٹ ہے، دوسری اینٹ سے جڑتا ہے. بیچ کا جو مسالہ ہے نا، جو اللہ کی محبت ہے، عاجزی ہے. امت ٹوٹ گئی نا جب سے، تب سے بیکار ہو گئی. تو اللہ سے دعا کرتے ہیں کہ بکھری ہوئی امت کو بکھری ہوئی اینٹوں کی طرح ضائع نہ کرے. جو اینٹ گھر بناتے ہوئے لگ جاتی ہے نا، وہی کام کی ہے، وہ محفوظ ہو گئی ہے. اور جو اینٹیں بچتی ہیں، بعد میں بچے وکٹس بنا لیتے ہیں، بعد میں مزدور اس کا چولہا بنا کے اس پہ چائے بناتے ہیں، اللہ کہتا ہے تم بچی کھچی اینٹ ہو. یہاں اجتماعیت سکھائی جا رہی ہے، دین کے نام پہ اجتماعیت کے ساتھ جڑنا اور اجتماعی ماحول میں کام کرنا بندے کی خوبیوں کو بڑھا دیتا ہے. جیسے چھکا ایک ہی کھلاڑی لگاتا ہے، فتح ساری ٹیم کی ہو جاتی ہے. دین کے کام میں آپ تھوڑا کریں یا زیادہ سے کوئی فرق نہیں پڑتا. بس وہ کر رہے ہیں جو آپ کو کرنا آتا ہے، جو آپ کر سکتے ہیں اس کو سنجیدگی سے کریں، پوری امت کی فتح آپ کی فتح ہوگی ان شاء اللہ تعالیٰ. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ، اور یاد کرو موسیٰ کی وہ بات جو اس نے اپنی قوم سے کہی تھی کہ میری قوم کے لوگوں، تم کیوں مجھے اذیت دیتے ہو؟ امیجن کریں، حدیث میں آتا ہے اللہ کے نبی نے فرمایا سب سے زیادہ موسیٰ آزمائے گئے. سٹبن قوم، اور جن کو جاہل لوگوں سے واسطہ پڑ جائے وہ کبھی پوچھیں اس بات کو، ایک بات نہیں سن کے دینے کو تیار. فرمایا موسیٰ مجھ سے بہت زیادہ ستائے گئے، حالانکہ تم خوب جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں. پھر جب انہوں نے ٹیڑھ اختیار کی تو اللہ نے ان کے دل ٹیڑھے کر دیے. ہائی لائٹ کر لیں، اللہ صرف اس کے دل کو ٹیڑھا کرتا ہے جو خود ٹیڑھا ہونا چاہتا ہے. ایک شک کا وائرس آ جاتا ہے آپ کے دماغ میں، سیدھے چلتے چلتے آپ راستہ موڑتے، آپ کہتے ہیں مجھے لگتا ہے یہ راستہ نہیں کوئی دوسرا، آگے جا کے کہتے اوہو وہی صحیح تھا. اب کیا کرے، 60 میل اوپر سے گھوم کے واپس یو ٹرن لے تو پلٹ کر آئے. تو کرے میں اور آپ اپنے لیے کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. یاد رکھیے، ہدایت کا سفر یہ سیدھی روڈ نہیں ہے، اس کے ساتھ ایگزٹ بھی ہیں، اس میں راؤنڈ اباؤٹس بھی ہیں، اس میں کرس کراس بھی ہیں، ٹیڑھ میڑھ بھی ہے. تو ہر لمحے دین کا آپ کتنا ہی زیادہ کام کیوں نہ کر دیں، کتنے بڑے عالم مفتی نہ بن جائیں، ٹیڑھے ہونے کے چانسز موجود ہوتے ہیں. اور جتنے بھی آپ کو آج غلط عقائد پھیلانے والے لوگ دکھ رہے ہیں، وہ بڑے بڑے عالم ہیں، پڑھا لکھا ہے، تبھی تو یہ غلط چیزیں نکال نکال کے لوگوں کو دکھاتے ہیں. تو اللہ تعالیٰ ہمارے اور سب کے دلوں کو ٹیڑھا ہونے سے بچا دے. اللہ تعالیٰ فاسقوں کو ہدایت نہیں دیتا. وَإِذْ قَالَ عِیسَى ابْنُ مَرْيَم، پیچھے موسیٰ کی بات یا عیسیٰ کی، اور یاد کرو عیسیٰ ابن مریم کی وہ بات جو انہوں نے کہی تھی کہ اے بنی اسرائیل، میں تمہاری طرف اللہ کا رسول بنا کر بھیجا گیا ہوں، تصدیق کرنے والا اس تورات کی جو مجھ سے پہلے آئی بھی موجود ہے، پچھلے دین کا دشمن نہیں، اس کو ساتھ لے کر چلتا ہوں. تو مجھے غلط نہ سمجھو، ایکویلٹی پہ بات ہو رہی ہے، کامن گراؤنڈ پہ. وہ مبشرم بھی رسول اللہ، اس کو ہائی لائٹ کریں، نبی صلی اللہ علیہ وسلم کی جو خوشخبری تورات میں اور انجیل میں تھی اس کا ذکر آ رہا ہے، اور بشارت دینے والا ایک رسول کی جو میرے بعد آئے گا جس کا نام احمد ہوگا صلی اللہ علیہ وسلم، نبی صلی اللہ علیہ وسلم کا دوسرا نام. تورات میں نبی صلی اللہ علیہ وسلم کا نام احمد آتا ہے، اور آپ کے یہ دونوں ہی نام ہیں، محمد ہو تو بھی تعریفیں ہیں، احمد ہو تو بھی تعریف. ایک جگہ تعریف کیا گیا تو ایک جگہ تعریف کرنے والا. کس کی تعریفیں کرتے تھے نبی صلی اللہ علیہ وسلم؟ اللہ کی. اور آپ کی تعریفیں کون کرتا ہے آج؟ پوری دنیا کرتی ہے، مان لیجئے کرتی ہے. کچھ لوگ سامنے نہیں کرتے تو چھپ کے کرتے ہیں، لیکن آپ کا کردار اتنا خوبصورت تھا کہ لوگ آپ کی تعریف کیے بغیر رہ ہی نہیں سکتے. وہ پڑھ لیجئے دی ہنڈرڈز، محمد صلی اللہ علیہ وسلم کو 100ویں نمبر پہ مائیکل ہارٹ نے رکھا تھا. تو اللہ تعالیٰ مجھے آپ کو بھی نبی کی تعریفیں کرنے والا بنا دے. اب ذرا حضرت عیسیٰ کی تڑپ دیکھیے، قوم کو پکارا، دیکھو ایک نبی تو آئے گا لیکن ابھی میں آیا ہوں، میری مدد کرو. دین کے کام تنہا نہیں ہوتے، اکیلے نہیں ہوتے. کہا نبی آئے گا، لیکن جب نبی آ گیا تو کیا ہوا؟ فلم مجا ہوں بالبینات، مگر جب وہ ان کے پاس کھلی کھلی نشانیاں لے کر آ گئے تو انہوں نے کہا یہ تو صریح دھوکہ ہے. اب بھلے اس شخص سے بڑھ کر ظالم اور کون ہوگا جو اللہ پر جھوٹے بہتان باندھے، حالانکہ اسے اسلام اللہ کے آگے سر اطاعت جھکا دینے کی دعوت دی جا رہی ہو، اللہ نہ کرے ایسا کوئی ہو، ایسے ظالموں کو اللہ ہدایت نہیں کرتا۔ ہائی لائٹ کیجیے گا، آیت پیچھے سورۃ توبہ میں بھی آئی تھی، اب بھی آئے گی، یریدون لیطفئوا نور اللہ بافواہہم واللہ متم نورہ ولو کرہ الکافرون۔ فرمایا یہ اپنے منہ کی پھونکوں سے اللہ کے نور کو بجھانا چاہتے ہیں۔ منہ کی پھونکے کیا ہیں؟ کوششیں کفار کی، میڈیا، نیٹ، ہر پلیٹ فارم جہاں سے اسلام کے خلاف کمنٹس آتے ہیں۔ اور اللہ کا نور کیا ہے؟ اللہ کا دین اسلام، اور اللہ کا فیصلہ کہ وہ اپنے نور کو پورا کر کے رہے گا۔ حدیث میں کہ کچے گھروں میں بھی اسلام آئے گا، قیامت کے دن قریب سب جگہ اسلام آ جائے گا، زور والے کے ساتھ زور کے ساتھ اور عاجز کے ساتھ عاجزی کے ساتھ، خواہ کافروں کو یہ کتنا ہی ناگوار ہو۔ تو اسلام تو آنا ہے، آئیے میں اور آپ اس میں اپنا ہاتھ ڈال لیں۔ آپ کو پتہ ہے یہ فتح ہونی ہے، بس آپ آ کے اپنا ہاتھ ڈالیں۔ وہ کہتے ہیں نا، انگلی کٹا کے شہدا میں آ جائیں، واللہ ہی اسلام آنا ہے۔ آج کے دور میں وہ لوگ قابل ستائش مبارکباد کے لائق ہیں جو اسلام کو عزت دینے اور ترقی دینے میں ہاتھ ڈال رہے ہیں، یہ اتنا ضروری ہے۔ تو پھر نہ کرنے والوں کی حسرت کیا ہوگی اس دن؟ وہ کس طرح سے اس دن اپنے آپ کو دکھی محسوس کریں گے، یہ آپ ابھی سے اندازہ لگا سکتے ہیں۔ اللہ تعالیٰ ہمیں اپنی کوششوں کو اللہ کے راستوں میں لگانے والا بنا دے۔ وہی تو ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا ہے تاکہ اسے پورے کے پورے دین پر غالب کر دے، خواہ مشرکین کو یہ کتنا ہی ناگوار گزرے۔ اسلام مٹے گا نہیں، آج تھوڑا سا دبا ہوا ہے اپنی جگہ پہ، ماشاءاللہ چینج بھی نہیں ہوا، لیکن مسلمانوں کے ہاتھ وہ نہیں رہے۔ ہم نے اپنے منہ کی پھونکوں سے اسلام کی نور کو بجانا چاہا۔ آج ہمارے لوگ وہ کمنٹس آ کے اسلام پہ دے جاتے ہیں جو نان مسلم دیتے ہوئے، کم از کم کرٹسی، کم مظاہرہ تو کریں۔ وہ تو اتنے منہ بھر کے بات ہی نہیں کر سکتے جو آج کے نام نہاد مسلمان اسلام کے خلاف باتیں کرتے ہیں۔ تو سب سے زیادہ خطرہ پھر مسلمانوں سے ہے اسلام کو۔ آج اسلام کچھ اور ہے اور مسلمان کچھ اور ہے، کریں کیا؟ آپ کو مجھے آخر میں ایک ڈیل دی جا رہی ہے۔ یا ایھا الذین آمنوا هل ادلکم علی تجارۃ تنجیکم من عذاب الیم۔ اے لوگو جو ایمان لائے ہو، میں بتاؤں تم کو وہ تجارت جو تمہیں عذاب علیم سے بچا دے؟ اجازت دیں بتاؤں؟ تو پہلی شک، تؤمنون باللہ ورسولہ، تم اللہ اور اس کے رسول پر ایمان لے آؤ۔ ایکسیپٹڈ، سب بولیں قبول کرتے ہیں، کہیں قبول ہے، کم از کم تین دفعہ تو کہیں گے نا۔ چلیے اگلی قبولیت کی چیز، وتجاہدون فی سبیل اللہ باموالکم وانفسکم۔ دوسری شرط ذرا مشکل ہے، اور محنت کرو، جہاد کرو اللہ کی راہ میں اپنے مالوں سے اور اپنی جانوں سے۔ انتظار کر رہی ہوں قبول کا، انشاءاللہ۔ ڈر رہے تھے نا، تو اللہ نے آپ کا مائنڈ پڑھ لیا، کہ ذالکم خیر لکم ان کنتم تعلمون، یہ تمہارے ہی حق میں بہتر ہے اگر تم جانو۔ کیوں ڈرتے ہو؟ اس پہ سائن تو کر کے دیکھو، پھر لگے گا پتہ۔ اب آپ کے ذہن میں اٹھے ہوئے سوالوں کا جواب ملے گا کیا؟ کوئی بھی کانٹریکٹ ہوتا ہے تو آپ کہتے ہیں نا، اچھا جی ہم کورس کریں گے، ہمیں ملے گا کیا؟ تو آپ سن لیجئے، اللہ کے راستے میں آنے کا کیا ملتا ہے؟ نمبر ایک، یغفر لکم ذنوبکم، تمہارے پچھلے گناہوں کو معاف کر دے گا۔ سوچیں کوئی اپنا بڑا سا گناہ اور کہ اللہ مجھے اس کو معاف کر دے۔ پھر دوسری، تم کو ایسے باغوں میں داخل کرے گا جن کے نیچے نہریں بہتی ہوں گی۔ جانا چاہتے ہیں؟ کب تک؟ ابدی قیام کی جنتوں میں بہترین گھر تمہیں عطا فرمائے گا۔ دیکھیے گھر کتنی بڑی دولت ہے، اس آیت سے دیکھیں جنت میں بھی گھر کی بات بار بار آتی ہے۔ اللہ ہمارے دنیا کے گھروں کو جنت بنا دے، یہ ہے بڑی کامیابی۔ بس یہی ملے گا؟ نہیں، یہ تو صرف اور مولویوں والی بات ہے کہ جنت مل جائے گی، باغ ملیں گے، کا ایک اور چیز بھی ملے گی، وہ کیا ہے؟ وہ اخرا تحبونہا، اور ایک دوسری بھی چیز ہے جس سے تم محبت کرتے ہو، وہ کیا ہے؟ نصر من اللہ وفتح قریب، اللہ کی مدد اور قریب حاصل ہونے والی فتح۔ یہ کیا؟ دنیا۔ اللہ دنیا میں سکون بھی دے گا، دنیا کی خوشیاں بھی دے گا۔ تو مت سوچئے کہ اللہ کے رستوں میں آ کر صرف آخرت بنتی ہے، دنیا بھی بنتی ہے۔ وبشر المومنین، اور ایمان والوں کو بشارت دے دو۔ تو اب فائنل کال ہے ایگریمنٹ سائن کرنے کی۔ یا ایھا الذین آمنوا کونوا انصار اللہ، اے لوگو جو ایمان لائے ہو اللہ کے مددگار بنو۔ کیا بولتے ہیں آگے سے؟ قبول ہے انشاءاللہ۔ جس طرح عیسیٰ ابن مریم نے حواریوں کو خطاب کر کے کہا تھا کون ہے اللہ کی طرح بلانے میں میرا مددگار، عیسیٰ نبی پھر بھی کہہ رہے ہیں میرے مددگار بنو، کیوں؟ اس لیے کہ دین کے کام تنہا نہیں ہوتے. چلے اگر آج یہ جملہ میں بولوں، کون ہے آپ میں سے اس وقت اس راستے میں میرا مددگار بننے میں کہ ہم لوگوں کو قرآن سکھائیں اور حدیث سنائیں؟ سارے والنٹری فارم فل کر جائیں، کیا کر سکتے ہیں، کہاں کر سکتے ہیں، اپنا خود کام ڈھونڈ لیں. خود اپنے کام ڈھونڈے ہوتے ہیں نا تو وہ کام زیادہ اچھے ہوتے ہیں، اس کے بجائے کہ کوئی دوسرا اپنے آپ سے کہے. تو جو دین نہیں سیکھے ہوئے نا ابھی، وہ یہ اپنا حصہ ڈال لے کہ میں دین سیکھوں، کیونکہ آپ مجھے پڑھنے ہی نہیں آئیں گے تو میں کس کو پڑھاؤں گی؟ یہ سارے بیٹھے ہیں اپنی اپنی نشستوں پہ، تو آپ ہی کوئی نہیں ہے. تو کتنے لوگ ہیں جو پڑھنے کے لیے اپنا حصہ ڈالنے کو تیار ہے، وہ ہینڈ ریز کریں. ماشاء اللہ، چلیے اللہ تعالیٰ برکت دے اور استقامت دے. آن لائن پہ بھی ان شاء اللہ نئے کورسز ہو رہے ہیں، یہاں بھی آ رہے ہیں آپ، لیکن یہ ہے کہ کہیں نہ کہیں آپ کو خود کو تو فٹ کرنا ہے ان شاء اللہ. آخری آیت، حواریوں نے جواب دیا ہم ہیں اللہ کے مددگار. اس وقت بنی اسرائیل کا ایک گروہ ایمان لایا، دعا کریں ہم اس میں شامل ہو جائیں، لیکن دوسرے گروہ نے انکار کیا. پھر ہم نے ایمان لانے والوں کی ان کے دشمنوں کے مقابلے میں تائید کی، اور وہی غالب آ کر رہے. تو جو اوکے کہتے ہیں نا مدد ان کی ہوتی ہے، جو پیچھے ہٹتے ہیں پھر ان کے لیے کام دن بدن مشکل ہوتا ہے. اللہ تعالیٰ سے دعا کریں گے کہ عمل والا بنا دے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کیا میں تمہیں ایک تجارت نہ بتا دوں؟ صحابہ نے کہا کیوں نہیں؟ فرمایا جب لوگوں میں جھگڑا فساد ہو تو ان کو آپس میں ملاؤ، لوگوں کی لڑائیاں ختم کراؤ، جب وہ آپس میں ایک دوسرے سے دور ہو جائیں تو ان کو قریب کر دو. ترغیب ترغیب کی روایت ہے 2818. تو یہ ساری مختلف ڈیلز ہیں، اللہ تعالیٰ آپ کو مجھے اس پہ لگا لے.
يا أيها الذين آمنوا هل أدلكم على تجارة تنجيكم من عذاب أليم تؤمنون بالله ورسوله وتجاهدون في سبيل الله بأموالكم وأنفسكم ذلكم خير لكم إن كنتم تعلمون يغفر لكم ذنوبكم ويدخلكم جنات تجري من تحتها الأنهار ومساكن طيبة في جنات عدن ذلك الفوز العظيم وأخرى تحبونها نصر من الله وفتح قريب وبشر المؤمنين يا أيها الذين آمنوا كونوا أنصار الله كما قال عيسى بن مريم للحواريين من أنصاري إلى الله قال الحواريون نحن أنصار الله فآمن الطائفة من بني إسرائيل وكفر الطائفة فأيدنا الذين آمنوا على عدوهم فأصبحوا ظاهرين.